You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
श्रोता बिन्दुको समय भएको छ प्रत्येक महिनाको पहिलो आइतबार चाहिँ आज पनि आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग कुरा गर्ने र उहाँले हाम्रो साथमा फोन लाइनमा हुनुहुन्छ. विश्वासी नमस्ते र स्वागत छ मे महिनाको आर्थिक विषय सम्बन्धी कुराकानीमा.
हजुर धन्यवाद ऋजसी नमस्कार.
अब सुरु गरौँ है, हाम्रो नियमित रूपमा कुरा गर्न सुरु गर्छौँ जुन रिजर्भ ब्याङ्कको डिसिजनबारे, ब्याज दरबारे. अब आगामी मङ्गलबार, पर्सि मङ्गलबार 7 तारिक बस्दैछ रिजर्भ ब्याङ्कको बैठक, जसमा चाहिँ अब रिजर्भ ब्याङ्कले यसपटक चाहिँ ब्याज दर घटाउने, विशेष गरी इन्फ्लेसनको रेट 0 रहेको, 0% रहेको भन्दाखेरि ब्याज दर घटाउने सक्ने भन्ने खालको भनाइहरू पनि आएका छन्। अहिलेसम्म अब यतिको दिन 3 मात्रै बाँकी रहँदा भनौँ न, कतिको सम्भावना देख्नु भएको छ तपाईँले चाहिँ?
जहाँसम्म सम्भावना कुरा छ, त्यो चाहिँ खास गर्नुपर्ने जस्तो रिजर्भ ब्याङ्कले इन्डिकेसन दिइसकेको छ है. खास मार्केटले पनि अलिकति डिमान्ड अनुसार चाहिँ अहिलेको डिटेरिटिङ कन्डिसनले गर्नुपर्ने जस्तो छ. तर जहाँसम्म मलाई लाग्छ इलेक्सन टाइम भएर इलेक्सन अगाडि गर्न चाहिँ अलिकति रिजर्भ ब्याङ्क स्टेप ब्याक हुन्छ कि जस्तो लाग्छ. त्यही भएर यो पालि चाहिँ हामीले प्रोब्ली रेट कट नपाइहाल्ला सायद.
तर अब यदि रिजर्भ ब्याङ्कले घटायो भने ब्याङ्कहरूले पनि घटाउँछ भन्ने त ग्यारेन्टी त छैन नि, होइन?
हजुर, त्यो चाहिँ अब अदर पार्ट अफ द इक्वेसन हो है. मैले बारम्बार भनेको छु किनभने ब्याङ्कहरूको चाहिँ कस्तो भने फन्डिङ कस्ट चाहिँ रिजर्भ ब्याङ्कको इन्डिकेटिभ रेटभन्दा पनि ओभरसिज मार्केटको ओभरसिज मार्केटबाट पैसा उठाउनेमा हुन्छ. त्यही भएर रिजर्भ ब्याङ्कले पास गर्दैमा पनि ब्याङ्कले फुल रेट कट पास गर्ला जस्तो चाहिँ लाग्दैन. केहीसम्म चाहिँ रेट कट पास हुन्छ होला, तर फुल 25 चाहिँ पास हुन चाहिँ अहिलेको मार्केटमा सायद गाह्रै देखिन्छ.
कस्तो छ अहिले अब क्लाइन्ट नम्बरहरू, मतलब ग्राहक सङ्ख्याहरू घटेको भन्ने खालको, अब घरहरू धेरै नबनेको भन्ने पनि कुराहरू आइरहेछ, अब ऋण लिन गाह्रो भएको भन्ने कुराहरू आउँदाखेरि कतिको कस्तो छ डिमान्ड ब्याङ्कहरूबाट ऋण लिने मानिसहरूको सङ्ख्या कस्तो छ अहिले?
हेर्नुहोस्, बिल्डिङ एप्रुभल अहिले सिग्निफिकेन्टली झरेको छ. जस्तै हामीले लास्ट इयर 65,000 योपालि 55,000 छ, र नेक्स्ट इयरको फोरकास्टिङ 45,000 छ. भनेपछि सिग्निफिकेन्ट न्यू लोन, न्यू बिल्डिङ एप्रुभलको ऊ चाहिँ झरेको छ, त्यसमा नो डाउट. अब लोन भोल्युम पनि झरेको छ. एउटा मेजर ब्याङ्क एएनजेडको अस्ति देखिहाल्नुभयो, एएनजेडले सब्सटेन्सियली आफ्नो सब्सटेन्सियल प्रफिटमा पनि इम्प्याक्ट परेको छ. त्यही भएर यो चाहिँ नो डिनाइङ, तर इन सेइङ द्याट अहिलेको लास्ट मन्थ अर सोमा चाहिँ हामीले के देखाएको छ भने फर्स्ट टर्म बायरहरूको चाहिँ अलिकति इन्टेन्सिटी चाहिँ अलिकति बढेको छ. तर इन सेइङ द्याट एज अ होल पोर्टफोलियो चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको ओभरअल टोटल भोल्युम अफ द लोन चाहिँ कमै छ.
अब के अब यो स्थितिमा अलि ब्याङ्कहरूले अझ खुकुलो गर्ने खालको केही सङ्केत छ छैन, कस्तो छ?
यो खुकुलो भन्ने कुरा चाहिँ मेन एप्राको इन्टरभेन्सन हो, होइन? ब्याङ्कहरू चाहिँ तपाईँको एप्रा अन्तर्गतको फर्स्ट इयर लेन्डरहरूलाई चाहिँ उनीहरूले गभर्न गर्ने भएर अहिले एप्रा र उसबाट चाहिँ अहिले इजनेस देखिहाल्ने चाहिँ छैन. तर कति कुराहरू चाहिँ तपाईँको कन्सिडरेटी अलिकति लुज भइसकेको छ. जस्तै फर इक्जाम्पल, जस्तै तपाईँहरूलाई पनि याद होला एप्राको रेगुलेसन अनुसार चाहिँ तपाईँको ब्याङ्कको टोटल पोर्टफोलियोमा इन्भेस्टमेन्ट इन्ट्रेस्ट ओन्ली लोन 30% बढी नराख्नुपर्ने कन्डिसन थियो. जब यो मार्केटको स्लोनेसले गरेर त्यो प्राय ब्याङ्कहरूले त्यो कन्डिसन लिफ्टअप गरेर अप टु 90% पनि इन्ट्रेस्ट इन्ट्रेस्ट ओन्लीसम्म कन्डिसनहरू या इन्ट्रेस्ट ओन्ली लिनलाई अलिकति इजनेस देखाइसकेको छ, होइन? त्यो छ. अब हाम्रो कम्पलसरी क्रेडिट रिपोर्टिङ जस्तो एक दुईवटा र एक्सपेन्स मोनिटरिङ भन्ने एक दुईवटा काउन्टर मेजर चाहिँ विथिन अ मन्थमा ड्यू छ. त्यसले गर्दा चाहिँ फेरि कस्तो भने यो मार्केटमा अलिकति त्यसले गर्दा लोनमा चाहिँ इन्टेन्सिटी या अपवर्ड प्रेसर परेर हामीलाई अलिकति स्ट्रिक्टनेस ल्याएको जस्तो चाहिँ फिल हुनसक्छ. त्यही भएर म अहिलेको नियर फ्युचरमा चाहिँ इजनेस चाहिँ अलिकति देख्दिनँ, बरु अलिकति एक दुईवटा कम्प्लिकेसन चाहिँ बरु आउन सक्छ होला.
एकजना श्रोताले कमेन्ट पठाउनु भएको छ, फिक्स रेटमा त इन्ट्रेस्ट रेट घटिसकेको छ नि भनेर भन्दै हुन्छ कि हो त्यो?
अहिलेको हिसाबमा चाहिँ जेनरली भन्ने हो भने फिक्स रेटहरू चाहिँ त्यही अब फ्युचर इन्डिकेसन चाहिँ रिजर्भ ब्याङ्कको अनुसार अहिले हामीले फोरकास्टिङ गर्दाखेरि विथिन अ इयर 2 रेट कटसम्म घट्ला जस्तो देखिन्छ. नट नेसेसरी 2 होला, तर लङ टर्ममा भनौँ न 2 जस्तो देखिन्छ कि. त्यही हिसाबले ब्याङ्कहरूले चाहिँ अहिले लास्ट 2 जतिमा फिक्स रेट चाहिँ अलिकति डाउन ग्रेड गरिसकेको छ.
किन फिक्स रेट चाहिँ घट्ने भेरिएबल चाहिँ नघट्ने, किन त्यो चाहिँ?
किन भन्दाखेरि फिक्स रेट हेर्नुहोस्, त्यो सबै फन्डिङ कस्टमा हो. ब्याङ्कको आफ्नो प्रोजेक्सन के हुन्छ भन्दाखेरि ब्याङ्कको पनि क्यास, ब्याङ्कले सर्ट टर्ममा मनी रेज गरे हुन्छ 2-3 इयर्स, होइन? ब्याङ्कले आफ्नो ब्यालेन्स सिट हेर्दाखेरि 2 इयर्समा आफू कहाँ छ, हरेक फाइनेन्स इस्यु आफू कहाँ छ, कुन बेला फन्ड कस्ट रेज गर्न मिल्छ, अब उनीहरूले 2 वर्षसम्मको फन्डिङ कहिलेसम्म रेज अहिले रेज गर्दाखेरि कति लाग्छ, त्यो अनुसार एडजस्ट गर्दै जाने हो. यो अल सब नम्बरको गेम हो, होइन? नट नेसेसरली द फिक्स र भ्यारिएबल एउटाले अर्कोलाई हो, के भन्छ, एउटाले अर्कोसँग रिलेटेड छैन इट्स कम्प्लिटली. किनभने ब्याङ्कहरूलाई फिक्स कस्टमा चाहिँ एउटा के फाइदा हुन्छ भन्दाखेरि, जस्तै तपाईँको भनौँ न $1 billion लोन उसले 2 इयर्समा फिक्स गरेछ भने उसले त्यसको लागि 2 वर्षलाई फन्डिङ अहिले नै गर्न मिल्छ, जबकि भेरिएबलमा चाहिँ उनीहरूलाई रेगुलरली गर्नुपर्ने हुन्छ डिपेन्डिङ अन द मार्केट सिनारियो.
अनि अर्को अब सोध्नमा लाग्यो, अब टाइम धेरै बाँकी नभएर पनि अब यो ब्लकचेनहरू बारे पनि एकचोटि सोध्न मलाई, अस्ति नै भर्खर समाचारमा आइरहेको थियो कि अब बिटकोइन लगायतका अब यो यसबाट अनलाइन उसबाट पैसा कमाएका अब आय आर्जन गरेकाहरूले चाहिँ अब जुन कर तिरेका छैनन् अब उनीहरूबाट चाहिँ कर उठाउने काम अस्ट्रेलियाली कर कार्यालय सुरु गर्ने भन्ने खालको समाचारहरू पनि आइरहेका थिए. कतिको सम्भव हुन्छ यस्तै यस्तै यसमा कर तिराउन अथवा
सम्भव त प्र्याक्टिकली छ, होइन? अब एटियुको पनि के छ भन्दाखेरि एटियुले कहाँसम्म कतिसम्म मोनिटर गर्नु सक्छ भन्ने मात्रै कुरा हो, उनीहरूको रिसोर्सेसको कुरा आउँछ. हेर्नुहोस्, अस्ट्रेलियामा भएको सबै ट्रान्जेक्सन कुनै न कुनै तपाईँको प्लेटफर्म या त तपाईँको ब्रोकरेज फर्मबाटै हुने हो, होइन? भनेपछि ट्र्याक गर्नलाई गाह्रो छैन, किनभने फेडरल गभर्मेन्ट अलरेडी अथोरिटी छ, उसले कतिमा किने किनबेच गर्ने डिटेल्स तुरन्तै पाइन्छ. किनभने प्रायः जसले पनि ब्लकचेनहरू किन्दाखेरि आफ्नो आइडी प्रोभाइड गर्नुपर्ने हुन्छ, भने त्यसमा क्रस चेक गर्ने अलरेडी छ. कुनै पनि रुल अनुसार अस्ट्रेलियामा यदि तपाईँले क्यापिटल गेन गर्नुभयो भने, मतलब तपाईँले यदि
पैसा कमाउनु भएको छ भने,
पैसा कमाउनु भएको छ भने एक्ज्याक्टली तपाईँले त्यो टेक्निकल्ली डिस्क्लोज गर्नै पर्छ. तर अभियसली यस्तो कुराहरू धेरैले थाहा पाएर नपाएरै बढी गरे होला जस्तो लाग्छ मलाई, जहाँसम्म पनि लुकाउने छुपाउने भन्दा पनि. सब्सटेन्सियली 1 million, 2 million कमाउने मान्छेहरू धेरै हुँदैनन्, होइन? अब त्यो रिपोर्ट गर्नुपर्छ भन्ने कुरो राइट एजुकेसन राइट नलेज नभएर होला. तर जहाँसम्म यो ट्र्याक गर्ने कुरा छ, इट्स भेरी ट्र्याकेबल, गर्न मजाले मिल्छ. ब्याङ्क स्टेटमेन्टदेखि सबै थोकमा अलरेडी ट्र्याक गर्न मिल्छ, इभन तपाईँको त्यो हाम्रो ब्रोकरेज फर्मबाट पनि गर्न मिल्छ, किनभने कुनै न कुनै उसबाट गर्नै पर्छ. तर कुरा के भने, एटिओको रिजोर्सेस चाहिँ अहिले एकदमै टाइड अप भएको छ, अभियसली होइन, क्यास इन ह्यान्ड जबदेखि.
अब कसैले यदि अब बिटकोइनहरूबाटै अब पैसा कमाएर घर किन्नु भएको छ अरे, फर इक्जाम्पल त्यो घरको अब हुन्छ नि त्यो पैसा त्यसबाट अब बेचेर पैसा कमाएको छ भने के हुन्छ, कर चाहिँ कुन हिसाबले तिरिन्छ?
टेक्निकली तपाईँको सिम्पल हिसाबमा के हुन्छ, यदि उहाँले अब भनौँ न ल 50,000 बिटकोइन किन्नु भएको छ अरे, उहाँले अब 100,000 क्यास आउट गर्नुभयो भने त्यो 50,000 चाहिँ क्यापिटल गेन ट्याक्स लाग्छ, त्यो चाहिँ उहाँको इन्कममा एड अप हुने हो. जेनरली स्पिकिङ तपाईँको क्यापिटल गेन भनेको त्यही तपाईँ उहाँको कमाएको टोटल आम्दानीमा हो.
हजुर, अब अन्त्यमा एकचोटि अब प्रश्न त 2-3 छ है, तर एकचोटि मलाई मेन सोध्नु मन लागेको चाहिँ एकजना श्रोताले चाहिँ के सोध्नु भएको छ भने, उहाँले त्यही अब इन्ट्रेस्ट रेटसँग भन्दा पनि अलिकति सिमिलर त्यही अब यदि अघि नै भने जस्तै यदि ब्याङ्कहरूले घटाउन मानेन भने होइन, अब यो रिपेमेन्टको हिसाबले चाहिँ ब्याङ्कहरूले अब यदि घटाएन तर रिपेमेन्ट घटाउँ भनेर सोध्यो भने मान्छे कि मान्दैन ब्याङ्कहरूले भनेर सोधेको छ, के छ?
उहाँले रिपेमेन्ट घटाउने भन्ने कुरा मैले अलिकति बुझेन. रिपेमेन्ट घटाउने भनेको मतलबै फर्स्टली मेरो विचारमा चाहिँ इन्ट्रेस्ट रेट घटाउने हो, इन्ट्रेस्ट रेट चाहिँ. हेर्नुहोस्, अब यो कस्तो भने, सबै बिजनेसको आफ्नो आफ्नो निड र आफ्नो आफ्नै प्रेसिडेन्ट हुन्छ, होइन? अब हो कति ठाउँमा तपाईँले भनेको अनुसार या कम्पिटेटिभ रेटमा तपाईँले पाउनु भएको छैन भने देयर इज अलवेज एन अप्सन, होइन, सप एराउन्ड गर्ने अप्सन छ. अभियसली त्यहाँ धेरै इन्स्टिट्युसनहरू छ. म चाहिँ खालि के भन्छु नि, आफ्नो सप एराउन्ड गर्दा चाहिँ कस्टिङ चाहिँ राम्रोसँग गर्नुहोस्, लाइक ब्रेक कस्ट कति हुन्छ, अरूमा जानलाई कति लाग्छ, यदि त्यो अनुसार सबै गर्दाखेरि तपाईँलाई फाइदा हुन्छ भने बाई अल मुभ्स सपराउन्ड गर्नुहोस्. तर आफ्नै इन्स्टिट्युसनमा उहाँले भने जस्तै यदि गर्नुहुन्छ, उहाँले बार्गेन गर्नुहुन्छ, राम्रो डिल पाउनु भएको छ भने ठिकै छ, यदि त्यो उहाँले पाउनु भएको छैन भने देयर इज अलवेज एन अप्सन टु डु, होइन, मुभ एराउन्ड पनि इट्स अ गुड थिङ टु डु.
हजुर, अर्को एउटा क्वेसन पनि छिराइहाल्नु है. अर्को एउटा चाहिँ के छ भने, उहाँको प्रश्न चाहिँ अब उहाँले पनि नाम त लेख्नु भएको छैन तर यो घरकै कुरा गर्दाखेरि होइन, उहाँको प्रश्न चाहिँ अब यदि ब्याज दर घटाएर अब जुन फिक्स रेटमा उहाँले लिनुभएको छ भने त्यो आधा फिक्स रेट र आधा त्यो भेरिएबल रेट गर्दाखेरि चाहिँ कतिको फाइदा हुन्छ भनेर सोध्नु भएको छ, के छ?
होइन, फाइदा बेफाइदा भन्ने चाहिँ अलिकति गाह्रै हुन्छ. हेर्नुहोस्, जहाँसम्म मलाई लाग्छ, होइन, किनभने ब्याङ्कहरूले पनि अब इन्स्टिट्युसन भनौँ, ब्याङ्कै नभनौँ, होइन, कुनै पनि इन्स्टिट्युसनले तपाईँले यदि फिक्स रेट गर्दाखेरि 2 वर्षमा के हुन्छ उसले आफ्नो फोरकास्टिङबाट गरिसकेको हुन्छ, त्यसमा हामी जस्तो सिम्पल मान्छेले कुनै फाइदा हुन्छ भन्ने कुरा चाहिँ अलिकति टेक्निकली गाह्रै हुन्छ है. फिक्स रेट गर्नको एउटा सबभन्दा राम्रो काम चाहिँ के हो भने बजेटिङ हो, होइन? जस्तै हामीलाई थाहा हुन्छ हाम्रो लिमिट कति छ, 2 वर्षसम्म रिपेमेन्ट कति हुन्छ या 3 वर्षसम्म, त्यसले गर्दा तपाईँले बजेट गर्न पाउँछ र स्ट्रिक्ट कन्डिसनमा बस्न मिल्छ, त्यसले गर्दाखेरि हामी प्रायःले फिक्स रेट गर्ने हो. अर्को कुरा फाइनेन्सियल सिनारियोले जस्तै तपाईँको बच्चा हुँदैछ के हुँदैछ भने तपाईँले त्यो सर्टेनिटीलाई पनि गर्नुपर्ने हुन्छ. त्यही भएर अब गर्दाखेरि चाहिँ आफ्नो फाइनेन्सियल सिचुएसन अनुसार गर्नुहोस्. त्यो किनभने मार्केट प्रिडिक्सन र मार्केट फोरकास्टिङ गरेर गर्दाखेरि चाहिँ खासै त्यस्तो फाइदा हुन्न. होइन, तपाईँमा क्यापेबिलिटी छ, तपाईँको भ्यारिएबलमा पनि तपाईँले अफसेट गर्न सक्ने रुम छ र तपाईँले एक्स्ट्रा तिर्नु छ भने हुनसक्छ तपाईँलाई भ्यारिएबल पनि फिक्स्ड हुनसक्छ. त्यो भएर त्यही भएर आफ्नो इन्डिभिजुअल फाइनेन्सियल सिचुएसन चाहिँ गर्नुहोस्. त्यो इकोनोमिकल फाइदा र बेफाइदा भने चाहिँ अब टाइमले भन्ने कुरा हो, होइन, त्यो चाहिँ फ्युचर रिलेटेड कुरा हो, अलिकति हामीले प्रिडिक्ट गर्न चाहिँ गाह्रै हुन्छ.
हजुर, धेरै धेरै धन्यवाद विश्वजी. अब समय पनि सकिलागेको छ, त्यही भएर अब अर्को महिना फेरि कुरा गरौँ. आजलाई चाहिँ धेरै धेरै धन्यवाद.
धन्यवाद
जसी र सदाबिन आर्थिक सल्लाहकार विश्वास भट्टराई र प्रश्न पठाउनुहुने सम्पूर्ण श्रोताहरूलाई पनि फेरि पनि धन्यवाद दिन चाहन्छु र अर्को महिना उहाँसँग फेरि कुरा गर्ने नै छौँ. त्यतिसम्म यो कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा पनि राख्नेछौँ, sps.com.au/nepali.
Tell us what you think. Like us on Facebook or follow us on Twitter.